नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क, सीधा कुरा प्रश्न विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा, उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटा साट गर्छौं। असार लाग्न लाग्यो, अब रोपाईको बेला हुन थालेको छ। धेरै किसानले बिउ राखिसकेका छन्। काठमाडौँ र आसपासका ठाउँमा त बिउ उम्री पनि सके, तर केही ठाउँमा चाहिँ गहुँ थन्क्याउनै बाँकी छ। आजको कार्यक्रममा हामी यस वर्ष गहुँ खेती, गहुँको उत्पादन, उन्नत बिउ तथा भण्डारणको तरिका बारे कुरा गर्छौं। तर सुरुमा कृषि सम्बन्धी सल्लाह, साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
धान, चैते धान रोपेको 50-60 दिनमा पुनः गोडमेल गरेपछि दोस्रो टप ड्रेस 3 केजी युरिया प्रतिरोपनी वा 2 केजी युरिया प्रति कट्ठाका दरले टप ड्रेस गर्नुपर्दछ। रासायनिक मल प्रयोग गरेपछि 24 घण्टासम्म खेतबाट पानी बग्न दिनुहुँदैन। बर्खे धान बालीबाट राम्रो उत्पादन लिन आफ्नो क्षेत्रको लागि सिफारिश गरिएका उपयुक्त जात पहिचान गरी भरपर्दो स्रोतबाट समयमै बिउको व्यवस्था गर्नुहोस्। तराई भित्री मधेस तल्लो पहाड़ी बेसीका सिंचित क्षेत्रको लागि उपयुक्त जात स्वर्णिम सब 1, सम्बा मसुली सब 1, मिथिला रामधान। तराई भित्री मधेस र तल्लो बेसीका असिंचित क्षेत्रका लागि उपयुक्त जात सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा धान 4, सुक्खा धान 5, सुक्खा धान 6, तरहरा 1, हरदिनाथ 1, राधा 11 तथा घैया धानका लागि बिन्देश्वरी घैया 1 र घैया 2। मध्य पहाड़ी क्षेत्रका लागि उपयुक्त जात खुमल 4, खुमल 8, खुमल 10, खुमल 11 र खुमल 13। यस्तै उच्च पहाड़ी क्षेत्रको लागि उपयुक्त जात लेकाली 1, लेकाली 3, चन्दनाथ 3, माछापुस्रे 3। धानको ब्याड तयार गर्ने विधि, धानको धुले वा हिले दुवै किसिमको ब्याड तयार गर्न सकिन्छ। ब्याड बनाउँदा 1 मिटर चौडाई र जमिन हेरी लम्बाई कायम गर्न सकिन्छ। धुले ब्याड बनाउँदा 2 ब्याडको बीचमा 40-50 सेन्टिमिटर 2 भित्ताको नाली बनाउनु पर्दछ। यसो गर्दा बिउ राखेपछि माटोले छोप्न, विषादी छर्न र झारपात उखेल्न सजिलो हुन्छ। धुले ब्याडको लागि भुरभुराउँदो माटो बनाई तयार गरी सुक्खा बिउ छर्नु पर्दछ भने हिले ब्याडको लागि टुसाएको बिउ राख्नु पर्दछ। टुसाउनको लागि बिउलाई 24 घण्टासम्म पानीमा भिजाउने र त्यसपछि पानीबाट झिकेर अर्को 24-36 घण्टासम्म अध्यारो ठाउँमा राखी बोराले छोपिदिनु पर्दछ। यसरी टुसाएको बिउलाई माटो राम्ररी बसेको छिपछिपे पानी भएको ब्याडमा राख्नु पर्दछ। पानी बढी भएमा बिउको टुसा मर्न सक्छ। ब्याडमा किरा तथा रोगको प्रकोप भएमा त्यही अनुसार प्राविधिकको सल्लाह लिई विषादीको प्रयोग गर्नुपर्दछ। धानबालीमा धेरै किसिमका रोगहरू लाग्दछन्। तीमध्ये केही बिउबाट सर्दछन्। सबै किसिमका रोगले बिउको गुणस्तर र स्वास्थ्यमा असर पार्दछ, जसको कारण बिउ रोगी हुन्छ। रोगी बिउ साधारणतया साना, आकार बिग्री दाग भएका र सेप्रा हुन्छन्। त्यस्ता बिउ स्वस्थ बिउ भन्दा तौलमा हलुका हुन्छन्। यदि हलुका बिउलाई छुट्याएर गरौं बिउलाई मात्र बिउको रूपमा प्रयोग गरेमा धानको उत्पादन र गुणस्तर बढ्छ। 3 लिटर पानीमा लगभग 500-600 ग्राम नुन एउटा बाल्टिनमा राम्ररी घोल्ने, मसिनो धानको लागि 500 ग्राम र मोटा धानको लागि 600 ग्राम हुनुपर्छ। घोलिएको नुन पानीमा 1 केजी जति धान खन्याउने, एकैछिन चलाउने र 1 मिनट जति बिउलाई तैरिन अथवा थिग्रिन दिने, तैरिएको बिउ र थिग्रिएको बिउलाई अलग अलग झिकेर छुट्टै राख्ने। त्यो नुनपानीको घोलबाट 3 केजी बिउसम्म छान्न सकिन्छ। बिउको मात्रा धेरै वा थोरै भए त्यही अनुसार पानीको घोलको मात्रा बढाउन वा घटाउन सकिन्छ। थिग्रिएको बिउलाई सफा पानीले राम्ररी पखाली ब्याड राख्ने वा छरुवा धान भए सिधै छर्ने। यसरी छानेको बिउलाई त्यही दिन ब्याड नराख्ने वा नछर्ने भए बिउलाई पानीले पखालेर छहरीमा राम्ररी सुकाएर राख्न सकिन्छ। तैरिएको बिउलाई पानी पखालेर र सुकाएर अरू प्रयोजनको लागि पनि ल्याउन सकिन्छ। चैते धानको पतेरो व्यवस्थापन कसरी गर्ने त? यो किराको नोक्सानी कम गर्नको लागि खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक आश्रय नष्ट गर्नुपर्दछ। प्रकाश पासोको प्रयोग गरी वयस्क किरालाई संकलन गरी मार्नुपर्दछ। वयस्क किरा व्यवस्थापनको लागि स्थानीय रूपमा डर्टी ट्र्यापको प्रयोग गर्ने विधि, गाई भैंसीको ताजा पिसाबमा कपडा वा जुटको बोरालाई भिजाएर एउटा लट्ठीको छेउमा बाँध्ने र त्यो लट्ठीलाई धानखेतको बीचमा लगेर गाड्ने। ट्र्यापमा आकर्षित भएका पतेरोहरूलाई बाहिरपट्टिबाट प्लास्टिकको झोलाले छोपी संकलन गरी मार्नुपर्दछ। यस्तै मकैको कुरा, वर्षे मकै खेतीबाट राम्रो उत्पादन लिन आफ्नो क्षेत्रको लागि सिफारिश गरिएका उपयुक्त जात पहिचान गरी भरपर्दो स्रोतबाट समयमै बिउको व्यवस्था गरी लगाउन शुरू गर्नुहोस्। तराई र भित्री मधेसका लागि उपयुक्त जातहरू रामपुर कम्पोजिट अरूण 1 र अरूण 2, मध्य पहाड़का लागि उपयुक्त जातहरू देउती, मनकामना 1, मनकामना 3, मनकामना 4, मनकामना 5, मनकामना 6, शीतला, पोसिलो मकै 1। यस्तै उच्च पहाड़का लागि उपयुक्त जातहरू गणेश 1 र गणेश 2। गहुँ, बिउमा किरा लाग्न नदिनको लागि भण्डारण गरेको गहुँलाई नियमित अवलोकन गर्नुपर्दछ। आलु, मध्य तथा उच्च पहाड़मा आलु बालीमा पानी जम्न नदिन निकासको व्यवस्था गर्नुपर्छ। यो समयमा विषादी छर्ने काम गर्नुहुन्न। खन्ने बेला भइसकेको आलुलाई वर्षा र माटोको चिस्यान हेरी कम ओसिलो अवस्थामा मात्र राख्नुपर्छ। मध्य पहाड़मा रोपेको अगौटी आलु बाली खन्ने र पछौटे बिउको बालीमा हाल्म पुलिङ दाना ननिस्कने गरी बोट उखल्नुपर्छ। उच्च पहाड़मा लगाइएको आलुमा दाना लाग्ने बेला भएकाले माटोको चिस्यान हेरी उकेरा दिने काम सिध्याउने र बिउ आलु बालीमा बेजात र रोगी बोट उखेलेर रोगिङ नष्ट गर्नुपर्छ। आलु कसरी भण्डारण गर्ने त? आलुलाई अँध्यारो, सुक्खा र चिसो छोटो समयको लागि 10 डिग्री सेल्सियस भन्दा कम र लामो समयको लागि तथा बिउ भण्डारणको लागि 2-4 डिग्री सेल्सियस तापक्रममा काठका बाकस, प्लास्टिकका क्रेट या याकमा फिजाएर 3 तहसम्म मिलाएर राख्नुपर्छ। यसरी राख्दा 2 तहको बीचमा पत्रिका ओछ्याएर राख्नुपर्छ। लामो समयसम्म भण्डारण गर्नुपर्ने आलुलाई अँध्यारो, सुक्खा र चिसो कोठामा 10-15 डिग्री सेल्सियस तापक्रममा 2 हप्तासम्म नचलाइकन राख्नाले बोक्रा बाक्लिन्छ र दानामा रहेको धुलो पनि सुक्छ। त्यसपछि धुलो सफा गरेर माथि भनिए झैं गरी भण्डारण गर्नुपर्छ। रोग किराले क्षति नपुर्याएका, चोटपटक नलागेका दाना भण्डारण गर्नुपर्छ। तर यस्ता दानालाई फ्रिजमा र डिप फ्रिजमा अन्य फलफूलहरूको नजिकै भण्डारण गर्नु हुँदैन र भण्डारण गर्नु ठिक अघि पानीले पखाल्नु पनि हुँदैन।
यो थियो अहिले बाली नारीलाई ध्यान दिनुपर्ने विषयमा नार्कले दिएको सल्लाह। गहुँ खेतीको विषयमा कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। धान र मकै पछि गहुँ नेपालको मुख्य खाद्यान्न बाली हो। विश्वका प्राय सबै देशमा गहुँ खेती गरिन्छ। भारतीय कृषिमा धानपछि लगत्तै दोस्रो स्थानमा गहुँको महत्व रहेको छ। गहुँको पिठोबाट रोटी र अरू खाद्य पदार्थ बनाइन्छ। गहुँको नल वा छवाली पशु आहारमा पनि प्रयोग हुन्छ। तर नेपालमा सोचे अनुसार गहुँ खेती हुन सकेको छैन। गहुँ खेती गर्ने क्षेत्र घट्दैछ। उपयुक्त हावापानी र ठाउँ भए पनि काम गर्ने मान्छेको अभावमा अरू खेती जस्तै गहुँ खेतीको चलन घट्न थालेको हो। तैपनि जग्गा बाँझो राख्नुको सट्टा खेती गर्नुपर्छ भनेर किसानले गहुँ उत्पादन गरिरहेका छन्। अहिले गहुँ थन्काउने बेला अन्तिम चरणमा पुगेको छ र धेरै ठाउँमा त गहुँ थन्काउने काम भइसकेको पनि छ। यस वर्ष कस्तो छ त उत्पादन? गहुँ खेतीको समग्र कुराकानी गर्न हामी नेपाल कृषि अनुसन्धान परिषद नारको फाँट खुमलटार पुगेका छौँ। ध्रुवबहादुर थापा वरिष्ठ वैज्ञानिक हुनुहुन्छ। आज हामी उहाँकै कार्यालय खुमलटारमा बसेर कुराकानी गरिरहेका छौँ। उहाँको कार्यालयभित्र झन्झन् एउटा किसानको घर जस्तो, किसानले धान गहुँ मकै राख्ने एउटा भण्डार कोठा जस्तो ठाउँमा चाहिँ हामी बसेर गफ गरेका छौँ। यहाँ चाहिँ एकदम गहुँको विभिन्न जातहरू प्लास्टिकमा प्याक गरेर राखिएको छ र उहाँ चाहिँ गहुँ झार्ने, गहुँ थन्काउने, गहुँको चाहिँ बिउलाई चाहिँ भण्डारण गर्नेदेखि लिएर अनुसन्धान गर्ने सबै कुरामा अहिले व्यस्त हुनुहुन्छ। बिहानदेखि बेलुकासम्म गहुँकै बारेमा होइन, गहुँकै बोट हेर्ने, गहुँकै बोट छुने, गहुँ नै केलाउने, गहुँ नै हेर्ने काममै व्यस्त हुनुहुन्छ, गहुँ भण्डारण गर्ने। ध्रुव सर, अब हामी कुराकानी बिस्तारै सुरु गरौँ न। यति बेला अब धेरै ठाउँका किसान कसैले गहुँ थन्काइसक्नु भयो, कतिले थन्काउने थन्काउँदै हुनुहुन्छ, तपाईँहरूले हेरिरहनु भएको होला, कहाँ कहाँ चाहिँ बाँकी छ?
अब यो विशेष गरी उच्च पहाडमा चाहिँ बाँकी छ। उच्च पहाडमा चाहिँ अब पाक्ने बेला हुन लागिसक्यो र अझ त्योभन्दा पनि माथि पनि त अझ असार महिना लाग्छ। कतिपय ठाउँमा त साउन महिना पनि भेट्छ भन्छन्, माथि धेरै माथि, जस्तै अब तिब्बत नजिकै जस्ता ठाउँहरूमा। तर हाम्रो यो मध्य पहाडी क्षेत्रमा चाहिँ प्रायसो गहुँ त भित्रै सकियो, तैपनि ठाउँहरूमा बाँकी छ। जहाँ जहाँ बढी अलिकति उचाइ बढी भएको ठाउँमा चाहिँ बाँकी छ। मेरो विचारमा 75% नेपालभरिमा 75% भन्दा बढी एरिया, 75 भन्दा 85% एरियामा चाहिँ भित्रै सक्यो जस्तो लाग्छ मलाई।
जस अब अन्तिम चरणमा पुगेको छ, गहुँ थन्काउने काम चाहिँ देशैभर सकिने लागेको छ। यसपालि मनसुन मौसमी अवस्था अनुकूल भएको कारणले गर्दाखेरि धानको उत्पादन पनि राम्रो भयो, गएको वर्ष मकैको उत्पादन पनि राम्रो भयो। अब गहुँको हिसाबमा कुरा गर्दा चाहिँ गहुँको उत्पादन कस्तो होला भन्ने, किनकि तपाईँहरूले अनुसन्धान गरिरहनु भएको छ सुरुदेखि नै, के छ अवस्था?
अब जस्तै अब तराईतिर 8% भैरवमा मात्रै 8% रूपन्देहीमा 8% भन्दा बढी त्यति उत्पादन बढ्यो गत सालको भन्दा भनेर भनिया छ। र त्यो चाहिँ त्यस्तो त्योभन्दा अलिकति बढी नै, किनभने गत साल बढी सुक्खा थियो, धेरै नै सुक्खा थियो, त्योभन्दा धेरै नै प्रतिशत, करिब करिब 15-20% चाहिँ बढेको हुनुपर्छ जस्तो मलाई लाग्छ। र हामीहरूको यहीँ पनि गत सालको भन्दा गहुँको बिउको अवस्था राम्रो छ। र गत साल अब अन्तिममा आएर चाहिँ पानी पर्यो र सुरुमा आएर चाहिँ सुक्खा भयो, त्यसले गर्दाखेरि एकदमै गाह्रो परिरहेको थियो। अहिले चाहिँ गत सालभन्दा धेरै राम्रो छ।
तर अहिले प्री मनसुनमा धेरै पानी पर्यो र यो गहुँ थन्काउने बेला पानी परेको कारणले गर्दाखेरि अलिक असर गर्यो भन्ने पनि किसानको भनाइ छ।
किसानहरूले भनेको कुराहरू एकदमै सही हो। अब पानी पानी पर्ने पनि एक दुई दिन मात्रै होइन कि हप्ताभरि नै पानी पर्यो, त्यसले गर्दाखेरि अब गाह्रो भयो। जस्तै अब कतिपय गहुँहरू लड्या छन्, अब त्यो लडेको गहुँहरू चाहिँ धेरै के भन्छ उम्रिएको पनि होला, सायद बिउको लागि त्यति उपयुक्त हुँदैन ती गहुँहरू। हामी कहीँ पनि ढलेका गहुँहरू चाहिँ हामीले बिउको लागि चाहिँ उपयोगमा ल्याउने सक्ने अवस्था छैन। जुन जुन ठाडो बोटहरू भएका छन् तिनीहरू चाहिँ घाम लागेको बेलामा काटेर थन्काउने काम चाहिँ गरिराखेको छौँ। र त्यस्ता खालको जातहरू चाहिँ किनभने बोटेमा भएको के भन्छ सुक्यो भने चाहिँ त्यो चाहिँ राम्रो हुँदोरहेछ, काटेर अनि पानी परिदियो भने चाहिँ त्यो बिग्रिन सक्ने सम्भावना धेरै हुँदोरहेछ। तर बोटमै भयो भने छिटो चाहिँ अख्राउने, त्यसपछि सुक्ने भएपछि अनि अलिकति केही पानी नपरेको जस्तो त होइन, तर धेरै परेको भन्दा चाहिँ राम्रै हो त्यो चाहिँ
तपाईँले भने जस्तै धान अथवा गहुँ मकै जे पनि अब बोटमै सुकिरहेको बेलामा थन्क्यायो भने चाहिँ राम्रो हुन्छ तर कस्तो बेला चाहिँ के हुन्छ भने अहिले पनि किसानहरूले धेरैले भोग्नु भएको छ पानी परिरहेको बेलामै झार्नुपर्ने हुन्छ त्यस्तो बेला चाहिँ किसानले के कुरामा ध्यान दिनुपर्छ जुन चाहिँ पानी भिजिसक्यो तपाईँलाई भन्नु भने लड्यो भिजेको बेला झार्नु पर्यो र थन्काउनु पर्यो भने के कुरामा ध्यान दिनुपर्छ
जस्तै अब पानीले भिज्या छ भने त्यो जुन हामीले काटिसकेपछि भिज्या छ भने चाहिँ त त्यसलाई अलिकति राम्रोसँग भोलिपल्ट अथवा दुई दिन जति घाममा सुकाएर त्यसलाई छुट्दाखेरि चाहिँ अथवा बिउ र भुसु छुट्याउँदाखेरि चाहिँ राम्रो हुन्छ तर उत्नी तुरन्तै चाहिँ त्यो के भन्छ छुट्ने काम गर्यो भने चाहिँ पहिलो कुरो त त्यो नझर्न पनि सक्छ भुस र गहुँ चाहिँ दाना चाहिँ नछुटिन सक्छ त्यसले गर्दाखेरि झन् अझ बढी खर्च हुन सक्ने सम्भावना बढी हुन्छ तर त्यसलाई चाहिँ एक दुई घाम चाहिँ सकिन्छ भने चाहिँ अनि त्यसपछि त्यसलाई चाहिँ ओतमा राख्ने जस्तै अब हावा लाग्ने ठाउँ र ओतमा राखेपछि अनि त्यसपछि त्यो हावाले पनि सुक्रिने हुन्छ किन अहिले प्री मनसुन भनेको सधैँभरि रेगुलर पानी पर्ने त होइन घाम पनि भइरहने भएको हुनाले चाहिँ हामीलाई चाहिँ त्यो घाम लागेको बेला चाहिँ मौका छोप्नु पर्ने चाहिँ अवस्था आउँछ त्यो
अब घाम लागेको बेला झार्न सकिएन भने पनि झारिसकेका चाहिँ सुकाउनु पर्यो
झारिसकेका छ भने जस्तै अब कालो प्लास्टिकको हुन्छ नि कालो प्लास्टिकमा राख्ने सुकाउने अनि त्यसलाई सुकाएर अनि त्यसपछि छिटो कालो प्लास्टिकमा भयो भने तापक्रम त्यसले बढी लिन्छ तापक्रम बढी लिएपछि अनि छिटो सुक्छ जस्तै तीन घान सुकाउनु पर्नेछ भने दुई घानले पनि हुनसक्छ बढी छिटो सुक्छ यो चाहिँ हामीहरूको अनुभव हो अब अध्ययनै चाहिँ त गरिसकेका छन् किनभने अध्ययन गर्ने कुराहरू कति छन्
अनुभवको आधारमा त्यस्तो चाहिँ राम्रो हुन्छ
कुनै बेला चाहिँ अनुभव यो अनुसन्धान पनि होला कुनै साइन्टिस्टहरूले अनुसन्धान
अब अर्को कुरा जस्तो तपाईँले भन्नुभयो किसानले के अरे भिजेकै बेलामा झारिसकेका छ भने त्यसलाई घाममा सुकायो भने राम्रो हुन्छ अनि यही बेलामा चाहिँ पछि गहुँ बिउको लागि र खानाको लागि चाहिँ प्रयोग गर्नु छ भने अहिलेदेखि नै छुट्याएर राख्ने अथवा बिउ लगाउने बेलामा मात्रै छुट्याउँदा हुन्छ
होइन यो त बेला बेलामा सुकाइराख्नुपर्छ किनभने
बिउको लागि छुट्याउने र खानाको लागि छुट्याउने काम चाहिँ अहिले गर्नु
अहिले नै गर्नुपर्छ किनभने त्यसमा त भुसहरू बढी हुन्छ भुस भएपछि अनि यसमा भएको हावामा भएको आर्द्रता यसले पहिलो कुरो हावामा भएको आर्द्रता यसले खिच्छ होइन अनि खिचेपछि त्यो चाहिँ उम्रन सक्ने अथवा ढुसी लाग्न सक्ने ढुसीजन्य किराहरू के अरे जुन जर्म छ त्यो कुराहरू चाहिँ बढ्ने अनि त्यो भएपछि ढुसीजन्य कुराहरू लागेको खाँदाखेरि फेरि यस्तो उहरू के भन्छ अफ्लाटोक्सिन भन्छ जस्ता पदार्थहरू पनि हुन सक्ने धेरै सम्भावना हुन्छ जुन भिजेको उसबाट त्यसले गर्दाखेरि यो क्यान्सर जस्तो पेटमा क्यान्सर जस्तो कुराहरू हुन सक्ने कुराहरू चाहिँ हुन्छ यसमा चाहिँ त्यसले गर्दाखेरि हामीले चाहिँ सुकाउन चाहिँ अनिवार्य रूपमा सुकाउनु पर्यो र त्यसलाई चाहिँ बिउमा भन्दा पनि बिउ चाहिँ उमार शक्ति यदि राम्रो छ भने चाहिँ उमार शक्ति हेरेर अनि बल्ल प्रयोग गर्न सकिने भयो तर एकदमै सफा बनाएर राख्दाखेरि किरा पनि नलाग्ने सफा र सुक्खा बनाएर राख्यो भने चाहिँ किरा पनि नलाग्ने धेरै समयसम्म रहन सक्ने चाहिँ राख्न चाहिँ सकिन्छ त्यसलाई
बिउको लागि पनि अहिलेदेखि ध्यान दिनु पर्यो अब अर्को कुरा नि यो गहुँ झार्दाखेरि धेरै किसानले चाहिँ के भन्नुहुन्छ भने अरू बाली भन्दा गहुँ झार्ने काम चाहिँ धेरै अप्ठ्यारो धेरै झन्झटपूर्ण काम भयो यसलाई सजिलो तरिकाले झार्ने केही उपाय छैन भन्ने किसानको चाहिँ
अब जस्तै अब बजारमा थ्रेसरहरू छ होइन थ्रेसरहरू आइसकेका छ त्यो 80-85 हजारमा नि आउँछ त्यति ठुलो ऊ पनि छैन र बिजुलीबाट चलाउन सकिन्छ पेट्रोल डिजलबाट पनि चलाउन सक्ने होला अनि त्यसले गर्दाखेरि यस्तो ऊ चाहिँ एक ठाउँमा ल्याएर राख्यो गाउँको कुनै सेन्टरमा ल्याएर राख्यो अनि त्यसलाई ल्याएर पालैपालो चाहिँ ऊ गर्दाखेरि के भन्छ प्रायोरिटी अनुसार के भन्छ प्राथमिकता अनुसार चाहिँ छुटेर गर्दाखेरि किनभने फिल्डको चिजहरू ल्याएर जुन खेतको चिजहरू आफ्नो टहरा घर टहरामा ल्याइसकेपछि त कमसेकम आधा त भित्रियो नि त त्यो होइन र उही फेर उ गर्दाखेरि धेरै नोक्सानी पनि हुनसक्छ त्यो त्यसले गर्दाखेरि सामूहिक रूपमा अब चार्ज लगाउनु पर्यो
अब
होइन धान पनि झार्न सक्ने उहरू हुन्छ जस्तै अब मकैको लागि त छुट्टै हो किनभने घोघा हुन्छ मकैको अब जुन बाला भएका चिजहरू छन् तिनीहरूलाई चाहिँ जस्तै धान भयो गहुँ भयो अनि अर्को यो जै भन्ने छ अनि जौ भयो यिनीहरूलाई चाहिँ त झार्न सकिन्छ तिनीहरूलाई
अब यो चाहिँ हामीले तत्काल गहुँ खेतीको कुरा गऱ्यौँ होइन अब चाहिँ यो गहुँ बालीको समग्र कुरा गरौँ न नेपालले तपाईँहरूले गहुँको अनुसन्धान गरे बापत अन्तर्राष्ट्रिय पुरस्कार पनि यसरी पाइसक्नु भएको थियो होइन अब अनुसन्धान पनि गरिरहनु भएको छ अहिलेसम्मको अनुसन्धानमा नि हामीले गहुँका चाहिँ कस्ता कस्ता जातहरू विकास गरेका
छौँ जस्तै हामीले 40 जति जातहरू हामीले विकास गरिसक्यौँ अनि सिफारिस भइसक्यो र हाम्रा गहुँका जातहरू यदि हामीले मौसम अनुकूल र समयमा रोप्ने छर्ने र मल जल पुर्याउन सक्यो भने चाहिँ हाम्रा गहुँका जातहरू चाहिँ 5 टन भन्दा बढी उत्पादन हुने खालका जातहरू छन् र त्योभन्दा पनि धेरै छन् धेरै उत्पादन हुने जातहरू छन् तर त्यसलाई चाहिँ हामीले चाहिँ गभर्मेन्ट हिसाबबाट यदि हामीले राम्रोसँग काम गरिदियो भने विशेष गरी किसानहरूले जुन उत्पादकहरूले गर्यो भने हाम्रो निर्यात गर्न सक्ने क्षमता छ
हामी निर्यात गर्न सकिन्छ अहिले हामीले
जो गएको छैन अब बोर्डरबाट चाहिँ गएको होला उताको यता होला यताको उता गएको छ त्यो त्यति ऊ छैन लेखाजोखा छैन होला तर जस्तै बङ्गलादेशले चाहिँ अब 40 लाख 50 लाख मेट्रिक टन गहुँ के अरे किन्छ वर्षेनी बाहिरबाट ल्याउँछ भने हामीले उनीहरूलाई केही 2-4 लाख पनि पठाउन सक्यो भने किन हामीले बङ्गलादेशलाई पठाउन सक्ने अथवा तिब्बतलाई पठाउन सक्ने परिकारहरू बनाएर पठाउन सक्ने गर्यो भने त पोलिसी आउनु पर्यो होइन त्यो पोलिसी आइदियो भने त किसानहरूलाई त त्यति त खेती गर्न भन्नै पर्दैन आफै गर्छ
भन्नुभयो नि 40 जातको गहुँ सिफारिस गरेका छौँ यो सबै गहुँ चाहिँ किसानको माझ पुगिसकेको
छैन होइन पुग्न त सबै पुगिसकेको छ धेरै उनीहरूलाई चाहिँ त जुन बढी फल्छ राम्रो छ रोग नलाग्ने छ तिनै मात्रै त लगाइरहेको हुन्छ नि अब पुरानो
जात बढी चलेको चाहिँ कुन जात छ
जस्तै अहिले पहाडमा हेर्ने हो नि WK 1204 हो अब 80% 80-85% एरियामा 1204 छ अब उनीहरूको मुखमै 1204 नभए 412 भनेर आउँछन् होइन अब उनीहरूले बिचरा गाउँ अनि गौतम छ अनि त्यसपछि तराईतिर अहिले विजय भन्ने अगाडि बढिरहेछ एनएल 971 भन्ने छ अनि त्यसपछि अहिले स्वर्गद्वारी अनि के अरे बाणगङ्गा भन्ने छन् यी जातहरू भर्खर निस्किया छन् र फेरि पनि हामीले मुनाल र च्याखुरा भन्ने पहाडको लागि सिफारिसको लागि के अरे एकचोटि एक राउन्ड त भइसकेको छ हाम्रो
अब चाँडै
अन्तिम चरणमा छ अब यो मैले यही भ्याइरहेछ होइन त्यसले उहाँहरूले बोलाउनुहुन्छ SQCCले होइन अनि त्यसपछि अब अनि त्यसपछि हामीले अर्को नेपालमा असन नभएको गहुँ जस्तै अब यो के भन्छ सुजी खाने गहुँ
है
सुजीको पिठो भन्छ अब त्यो नेपालको चाहिँ अर्कै ऊ हो जस्तै स्पागेटी भयो म्याकारोनी भयो होइन इटाली भयो अस्ट्रेलिया अनि टर्की यस्तो देश बाहिरबाट आउँछ क्या तिनीहरू अब करिब करिब 20 करोडको हारिमा आउँछ कि जस्तो लाग्छ मलाई त्यो यसो हेर्दा म त्यो डेटाहरू सम्झिन्न क्या अनि त्यति उसमा आउँछ यदि हामी आफैले जस्तै हाम्रो नेपालको मध्य तथा के मध्य तथा सुदूरपश्चिमको तराईको एरिया अनि अहिले सुर्खेतमा हामीले पनि बिउ उत्पादन गर्यौँ एकदमै एक्सेलेन्ट है हामीसँग त ठाउँ छ नि त प्रशस्त अब जनकपुर एरिया छ जनकपुर एरिया सिरा भनेको सुखा एरिया हो अब त्यो ठाउँमा त्यहाँको किसानहरूले लगाउन सक्यो भने सबभन्दा बढी व्रतालु मान्छेहरू त त्यतातिर बस्छन् होइन तिनीहरूले त्यसको उपयोग बढी गर्छन् अनि हामीले यसरी समस्या र यसको के भन्छ कार्यक्षेत्र के भन्छ स्कोप भन्छ नि त्यसलाई त्यो पहिचान गर्न सक्यो भने हामीलाई आखिरमा गाह्रो त केही पनि छैन
तपाईँले भन्नुभयो क्या, जस्तो अब यहाँ धेरै चाहिँ अब तपाईँ गाउँ सुजीकै उदाहरण दिनुभयो, धेरै पिठोहरू चाहिँ हामी आयात गर्छौँ तर हाम्रै यहाँ उत्पादन हुने गाउँबाट पिठो निकाल बनाउन सकिन्छ भन्ने कुरामा चाहिँ त्यति अनुसन्धान हुन सकेका छैन।
होइन, अनुसन्धान त भइराखेको छ तर कमर्सियल उसमा चाहिँ गइरहेको छैन त्यति हो। जस्तै अब तराईमा भनौँ न, भैरवमा सबभन्दा बढी भैरव भयो, यो के भन्छ धनगढीतिर पिठो मिलहरू धेरै छ है, फ्लोर मिलहरू धेरै छ, नेपालगञ्जमै छ, नेपालगञ्जमा दुगढहरू छन् होइन, यता औ चौधरी ग्रुपहरू पनि छ, यिनीहरूले पनि काम गरिरहेछन् होइन, कम्पनीहरू त छन् नि टनै, यिनीहरूले पिठो उत्पादन गर्ने अनि त्यसपछि त्यसलाई अब परिकारहरू बनाउने पनि गरिरहेछन्, मैदा अनि त्यसपछि आटा उत्पादन गरे बिक्रीमा आइरहेछ। अब अहिले के भइरहेछ भन्दाखेरि उही डेरी भैँसीको दुध बनाएको थिएँ है, अब पिठो भने कहाँबाट आउँछ भने चौधरी ग्रुपबाट दुगढ ग्रुपबाट आउँछ भने आएको छ उनलाइसक्यो, त्यो होइन कि हाम्रो नेपालीहरूले उत्पादन गरेका कुरा हुन् ती चाहिँ फ्याक्ट्रीमा जान्छ अनि तिनै कुरा हामी कहाँ आउने हो।
एउटा कुरो तपाईँले महत्त्वपूर्ण भन्नु मान धेरैलाई थाहा छैन, अर्को कुरा चाहिँ यो भनौँ, धान नेपालको पहिलो खाद्यान्न बाली, दोस्रोमा मकै, तेस्रोमा गहुँ, धानलाई जति हामीले चाहिँ सरकारी तवरबाट नि ध्यान दिएछौँ, ध्यान केन्द्रित गरेका छौँ, त्यति मकैमा हुन नसकेको, मकैमा जति हुन सक्यो त्यति गहुँमा हुन नसकेको,
त्यो हामीलाई त त्यस्तै लाग्छ होइन। अब फेरि अब पोलिसी मेकरहरूले हामीलाई गाली गर्ला होइन,
तपाईँको अनुसन्धानमा लाग्नु भएको छ, अनुसन्धानमा लागेको
अनुसन्धानमा वास्तवमा त्यति राम्रो पैसा पुगेको छैन
क्या, निर्यात गर्न सक्ने अवस्थामा पुग्नको लागि के गरिदियो भने तपाईँहरू
अब जस्तै अब हामीलाई पनि के भन्छ अलिक यथेष्ट रूपमा चाहिँ के अरे बजेट उपलब्ध गराउने होइन, अनि त्यसपछि अर्को जस्तै अब बिउ उत्पादन होइन, प्रविधि आएछ, पहिलो कुरो ठाउँ अनुसारको प्रविधि, हाम्रो त नेपाल त यति धनी छ कि यति धनी छ कि, जस्तै अब ठाउँ त फरक फरक छ, हो उकालो पनि छ, ओह्रालो पनि छ, के भन्छ गर्मी पनि छ, चिसो पनि छ होइन, त्यो ठाउँ त्यो भौगोलिक विविधता छ, अब त्यो भौगोलिक विविधता भनेको हाम्रो एसेट हो, हाम्रो सम्पत्ति होइन, त्यो अनुकूल चाहिँ हामीले खेती गर्न सक्यो अनि उपयोग गर्न सक्यो भने त हामीलाई त के कुरा अपुगो हुन्छ र होइन, त्यसले गर्दा यो जुन किसानहरूलाई चाहिँ पहिलो कुरो बिउको कुरा भयो, पहिलो कुरो हाम्रो जातको कुरा हो होइन, जात विभिन्न खालको, जस्तै अब किसानहरूले किसान मात्रै होइन कि हाम्रो क्लाइन्टहरू, क्लाइन्ट भनेको के भन्दाखेरि अब रोटी बनाउने हो कि, पौरोटी उद्योग हो कि, अथवा यही चाउचाउ उद्योग होला हो कि, अथवा अरू केही उद्योगहरू परिकारहरू बनाउने उद्योगहरू होला, अनि त्यस्तो खालको उद्योग अनि त्यस्ता उसलाई चाहिँ तालजेट गरेर हाम्रो अनुसन्धान त्यसरी अगाडि जान्छ। पहिलो कुरो त उत्पादन बढी हुनु पर्यो, अनि त्यसपछि यो के भन्छ भने सुक्खा सहन सक्ने होइन, खप्न सक्ने, जस्तै रोग किराहरू खप्न सक्ने, अनि त्यसपछि बढी फल्ने होइन, अनि त्यसपछि किसान अथवा मान्छेको जुन व्यापारीहरू हुन्छन् अथवा कन्ज्युमरहरूलाई चाहिँ आकर्षक हुने खालको, जस्तै अहिले हामीले के गरिरहेछौँ भन्दाखेरि जिङ्क आइरन बढी भएको जातहरू पनि हामीहरूसँग छ होइन, त्यो भएपछि आइरन चक्की र जिङ्क चक्की त खानु परेन होइन, त्यस्तो जातहरू पनि हामीले अगाडि बढाइरहेछौँ अनि काम नभएको त होइन, तर मान्छे म्यान पावर छैन एउटा कुरो होइन, म्यान पावर
अनुसन्धानको लागि आवश्यक पर्ने हरेक कुरा स्रोत साधन चाहिँ जुटाइदिने हो भने तपाईँहरूले अहिलेभन्दा बढी चाहिँ काम
बढी गर्न सकिन्छ। अब किनभने अब यो जस्तै यहाँ भनियो भने अब म एक्लै छु, अब मैले अब म भोलि कुनै ठाउँमा त जान सक्छु, मेरो धेरै समय पनि छैन, मैले यत्रो वर्ष के अरे लिएको अनुभव त मैले कमाएको अनुभव छ होइन, जुन नलेज छ, स्किल छ, त्यो मैले कसैलाई दिन सकेँ भने त त्यो अर्को पुस्ताले चाहिँ त्यो लिएर क्यारी ओभर गरेर लिएर जान्थ्यो, अब त्यो त छैन यहाँ होइन, अब भाग्यो भन्छ किसान मान्छेहरू के अरे पलायन भयो भन्छ, राख्नु रिटर्न पनि त गर्न सक्नु पर्यो।
एकदम तपाईँले एकदम महत्त्वपूर्ण कुरा गर्नुभयो, अब यो कुरामा पछि पनि हामी छलफल गरौँला, सरकारले चाहिँ यो कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ। अब अन्त्यमा चाहिँ गहुँ खेती गरिरहेका किसानले चाहिँ अझै के कुरा चाहिँ अझ जाने छैनन् कि, तपाईँ किसानलाई के सल्लाह दिनुहुन्छ, गहुँ खेती गर्दा एकदम ध्यान दिनुपर्ने कुरा जुन चाहिँ अहिले भएको छैन, के कुरामा बढी ध्यान दिनुपर्ने खाँचो छ?
अब जस्तै किसानहरूलाई पहिलो कुरो अवस्था, गहुँकै अवस्था के अवस्था छन् त्यो कुरो थाहा छैन, त्यो अवस्था भनेको जस्तै अब भनौँ न हामी बिउ त रोप्छौँ हो कहिले रोप्छौँ त्यो पनि थाहा छैन किसानलाई, थाहा त छ तर के अरे तलाहरूको साइलाले चाहिँ रोप्यो
म
मेयर पालो आयो भने भन्ने त्यो किसिमको छ होइन, तलाहरू उपलाहरू माथि लगाएर के भन्छ दायाँ बायाँ यो अनुसार छ, यही दिनमा रोप्ने हो भन्ने कुरा त छैन। जस्तै अब जुम्लामा जुम्लाका किसानहरूले धानको चाहिँ चैतको 12 गते बिउ राख्नुपर्छ भन्ने जुन छ नि कन्सेप्ट छ नि, उनीहरूले त्यही अनुसार गरिरहेछ नि, त्यो पनि त गाउँमा गर्न सकिन्छ ठाउँ अनुसारको होइन। जस्तै अब यो के अरे मध्य पहाडमा चाहिँ नोभेम्बरमा रोप्ने, नोभेम्बर पहिलो हप्तामा रोप्ने, अनि त्यसपछि हामीले पो अनुसन्धान गर्दा पो महिना दिन अथवा दुई महिना लाग्ला, किनभने हाम्रो त्यही अनुसारको उद्देश्य हुन्छ, किसानको त बढी फलाउनु छ राम्रो उत्पादन लिनु छ, त्यसको लागि त समयमा उयो गर्यो भने रोपिदियो भने त, अनि त्यसपछि त्यसले चिसानको मात्रा पनि लाई पनि ध्यान दिन सक्नु पर्यो, अनि छिटो उम्रिन्छ, छिटो उम्रिएपछि अनि अब 20-25 दिनबाट चाहिँ घाँस सुरु हुन्छ, घाँस हाल्न अङ्कुरो हाल्न सुरु हो, त्यो अवस्था चाहिँ बुझ्नु पर्यो, अनि त्यो अवस्थामा चाहिँ सबभन्दा क्रिटिकल टाइम हो पानी दिने, मल दिने थोरै मात्रामा दिने, अनि त्यसो अर्को त्यसपछि आयो यो बुटिङ स्टेज भन्छ, जस्तै के भन्छ बाला पसाउनुभन्दा अगाडिको अवस्था क्या, बाला निस्किनुभन्दा अगाडिको अवस्था है पसाएको अवस्था, त्यो त्यो भनेको गरावती अवस्था जस्तो हो, हो त्यो अवस्थामा चाहिँ पानी मल पुर्याउन सक्यो भने त्यसलाई चाहिने मल दिन सक्यो भने बढी ठुलो बाला हुने, दानाको संख्या बढी हुने होइन, अनि दानाको साइज पनि बढ्ने होइन, त्यस्तो खालको उहरू आउँछ त्यसबाट, अनि त्यो हेरेपछि दाना पनि बढ्यो के अरे साइज पनि बढ्यो बालादेखि, अनि त्यसपछि यतातिर गाँसको संख्या पनि बढ्यो भनेपछि त तपाईँले चिताको भन्दा बढी फल्छ होइन, यो कुराहरू त बुझ्नु पर्ने, अनि त्यसपछि अर्को के छ भन्दाखेरि अन्तिममा हामीले ध्यान पुर्याउनु पर्ने कुरा जस्तै फुल खेलिसकेपछि एकचोटि चाहिँ हामीले थोरै मात्रा भने पनि युरियाको डोज दिनुपर्छ, युरियाको पोटासको डोज पनि दिन सक्नुपर्छ, किनभने हाम्रो अब बोट त छ अनि त्यसले चाहिँ बोट अलिकति कडा भयो पो अनि त्यसपछि त्यो बाला पनि धान्छ र त्यसले, अनि दानाको संख्या पनि दानाको संख्या त ठुलो धेरै भयो होइन, पोटिलो पनि त हुनु परेन अनि चम्किलो पनि हेर्नु पर्यो, हामीले त हेर्दाखेरि त नराम्रो फोसुरो भयो भने त यो फल्न त फल्यो राम्रो चाहिँ देखिया छैन है माया भनिन्छ, आखिरमा त हेर्ने मान्छेको ऊ नै हो नि क्लाइन्टहरूको होइन, त्यसले गर्दाखेरि त्यो चम्किलो खालको दाना उत्पादन गर्नको लागि समयमा छर्ने, समयमा के अरे ऊ गर्ने मलजल गर्ने, अनि त्यसपछि समयमा के भन्छ यसको उत्पादन लिने होइन, अनि त्यसलाई पनि शुद्ध शुद्धताको हिसाबले हेर्ने गर्यो भने चाहिँ आखिरमा नहुने भन्ने कुरो त केही छैन, आखिरमा तपाईँ खेतमा जानुहुन्छ जानुहुन्छ, झारा टारेर आउनुभयो भने तपाईँको एक दिन त गयो त, पुरा गरेर आउनुभयो भने त तपाईँको त त्यहाँ त डबल टेबर फल्न सक्छ नि त होइन, त्यो त किसानले चाहिँ अलिकति ध्यान दिनुपर्छ जस्तो
एकदम अहिले गहुँ थन्काउन व्यस्त भएका किसानले अर्को वर्ष चाहिँ यो विषयमा पक्कै पनि ध्यान पुर्याउनुहुन्छ भन्ने हाम्रो पनि आशा छ, तपाईँलाई धेरै धेरै धन्यवाद, पछि पनि यसै गरी फेरि कुरा गरौँ,
हस् हस् यो गहुँको सिजनभन्दा अगाडि हामी एकचोटि कुरा गरौँ होइन, किसानहरूलाई असलतिर
हुन्छ त्यसपछि फेरि पनि कुरा
भेटौँ, हस् धन्यवाद, धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नार्कका वरिष्ठ वैज्ञानिक तथा गाउँ बाली विज्ञ ध्रुव बहादुर थापा, गाउँ खेतीको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बन्दुक नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु, नमस्कार।